کی ذمہ داری اور قرآن کا پیغام عدالت ہے. یہ نہ ہو, اگر انصاف نہ ہو, نہ معاشرہ آگے بڑھ سکتا ہے, نہ حکومتیں آگے بڑھ سکتی. پہلی صفت جس کی طرف مولانا نے اشارہ کیا ہے. دوسری صفت, السقاء حسن لکل امرئ وللامراء احسن. سخاوت ہر ایک کے لیے بہت اچھی چیز ہے. ہاتھ کھول دینا, عطا کرنا, ہر ایک کے لیے اچھی چیز ہے, بہت اچھی صفت ہے. للامراء احسن, لیکن مالداروں کے لیے بہت اچھی صفت ہے. صلوات پڑھی محمد والے. بلند ترین صلوات پڑھے محمد والے. معافی چاہتا ہوں. السقاء حسن لکل امرئ. انفاق کرنا, راہ خدا میں خرچ کرنا, غریبوں کی مدد کرنا, مسکینوں کی مدد کرنا, ہر ایک کے لیے ضروری ہے. کوئی یہ نہیں کہہ سکتا کہ میرے پاس پیسہ نہیں ہے تو میں دے نہیں سکتا. نہیں, ہر ایک جتنا امکانات موجود ہیں. بعض اصحاب نے کہا کہ پیغمبر اسلام سے, یا رسول اللہ میرے پاس پیسہ نہیں ہے, کیا کروں راہ خدا میں خرچ کرنے کے لیے؟ تو پیغمبر اسلام نے فرمایا, کیا ہنر جانتے ہو؟ یہ مختلف حدیثوں کو میں نے جمع کیا ہے. کہ ہنر جانتے ہو, کچھ جانتے ہو ہنر؟ کہاں, یا رسول اللہ جانتا ہوں. کہ دوسروں کو سکھا دو, یہ تمہارا سکھا دینا بھی انفاق ہے, یہ بھی سخاوت ہے. وہ بعض اصحاب نے کہا, نہ ہم علم جانتے ہیں نہ ہنر جانتے ہیں, نہ ہمارے پاس پیسہ ہے نہ ہنر ہے. تو پیغمبر اسلام نے فرمایا, علم جانتے ہو؟ کہاں, جانتا ہوں. کہ دوسرے کو کچھ سکھا دو, یہ تمہارا سکھانا بھی انفاق ہے, راستہ دکھا دینا بھی ایک انفاق ہے, کچھ ایک لفظ ایک حرف پڑھا دینا بھی انفاق ہے. ہو سکتا ہے بعض لوگ کہیں گے, نہ ہمارے پاس مال ہے, نہ ہمارے پاس ہنر ہے, نہ ہمارے پاس علم ہے. میں تو یہی کہتا ہوں, پھر ایسے لوگ زندہ کیوں ہیں؟ نہ مال ہو, نہ علم ہو, نہ ہنر ہو. تو بعض بعض صاحب نے کہا, یا رسول اللہ, نہ ہمارے پاس مال ہے, نہ علم ہے, نہ ہمارا ہنر ہے, ہمارے پاس ہم کیا کریں؟ غور کیجیے گا میرے عزیزو, مومن کو آتا ہوا دیکھ کر سلام کرنے میں پہل کر دو, یہ بھی انفاق ہے. یہ بھی کیا, یہ بھی نہیں کر سکتے تم؟ اس لیے کہا پیغمبر اسلام میں, البخیر من بخل بالسلام, سب سے بڑا کنجوس وہ ہے جو سلام کرنے میں کنجوسی کرے. اس کے لیے تو نہ پیسے کی ضرورت ہے, نہ علم کی ضرورت ہے, نہ ہنر کی ضرورت ہے. صرف یہ کہہ دے کہ سلام علیکم, سلام کرنے میں پہل کر دے, یہ بھی انفاق ہے, یہ بھی سخاوت ہے. ہر ایک کے لیے سخاوت ضروری ہے. لیکن اللہ نے جن لوگوں کو سہولت دی ہے, جن لوگوں کو مال عطا کیا ہے, مال ایک عطا ہے, مال بھی ایک امتحان ہے, ایک ٹیسٹ ہے. اللہ دیکھنا چاہتا ہے کہ وہ جو لینا جانتے ہیں, کیا وہ دینا بھی جانتے ہیں کہ نہیں جانتے. مانگ رہے ہیں اللہ کی بارگاہ میں, پروردگار دولت دے دے, دولت دے دے, تو پروردگار وہ دیکھنا بھی چاہتا, عطا کرنے کے بعد یہ راہ خدا میں خرچ بھی کرتے ہیں کہ نہیں کرتے. کیا ایسا نہ ہو جائے کہ وہ خرچ کر نہ کریں, تو پھر وہ زینت ان کی ختم ہو جاتی ہے. مال کی زینت ہے سخاوت. اگر وہ سخی نہ بنے تو زینت ختم ہو جاتی ہے. تو دوسری صفت ہے سخا, کہ جو ہر ایک کے لیے ضروری ہے, لیکن عمرا جو مالدار ہیں ان کے لیے بہت ضروری ہے. تیسری صفت التقوى, یا والعمل حسن لكل امرئ وللعلماء احسن. عمل ہر ایک کے لیے اچھی صفت ہے, لیکن جو جانتے ہیں ان کے لیے بہت ضروری صفت ہے. جو جانتے, جانکار ہیں, کچھ نہ کچھ جانتے ہیں کہ میرے, میں اس چیز کے بارے میں مجھے تھوڑا علم ہے, تو مجھے میرے پاس عمل ہونا چاہیے, اس علم کا عمل. علم ٹکتا ہے عمل کے ذریعے سے, ورنہ علم پرواز کر جاتا ہے, ختم ہو جاتا ہے. علم, علم کی بقا عمل ہے. اگر عمل نہیں تو علم گیا. مولانا فرماتے ہیں نہج البلاغہ میں, شیطان سے بڑا کوئی عالم ہی نہیں ہے. شیطان سے بڑا کوئی عالم نہیں ہے. جو بزم فرشتوں میں آ جانا, اس کا مطلب یہ کہ اس کے پاس علم موجود تھا. فرشتوں کے پاس علم لطیف ہے, علم لدنی ہے ان کے پاس. فرشتوں کے بزم میں بیٹھا رہنا خود اس بات کی دلیل ہے کہ اس کے پاس علم تھا. لیکن جب حکم پروردگار کی سر پیچھے کی, مخالفت کی, جب عمل کا اظہار وہ علم کے برابر نہ ہو سکا, تو نکل گیا بارگاہ پروردگار سے. سزا علم نہ ہونے کی سزا نہیں ہے, نہ جاننے کی سزا نہیں ہے, عمل نہ کرنے کی سزا ہے. علم عمل مانگتا ہے, وہ عمل, علم ٹکتا ہی عمل سے ہے. اس نے مولا کائنات نے فرمایا, دو قسم کے لوگوں نے میری کمر کو توڑ دیا. پتا کن لوگوں نے مولا کائنات کی کمر کو توڑ دی ہے؟ ایک وہ عالم جو عمل نہ کرے, ایک وہ عابد جو علم نہ حاصل کرے. مولا کائنات کی زندگی دو چیزوں سے جڑی ہوئی ہے, ایک ممبر, دوسرے مصلی. अगर आप हजरत जाग रहे हो तो मौला कायनात की जिंदगी दो चीजों से जुड़ी हुई, एक मिंबर, दूसरे मुसल्ला। मिंबर से मौला कायनात ने चैलेंज किया, सलूनी सलूनी कबल अन तफ्तदूनी, और मुसल्ले पर 1000 रकात नमाज पढ़ी। वो मिंबर से उतरकर जो सजदा ना करे वो कभी अली को समझ नहीं सकता। मैंने पैगाम दे दिया आपके आज की मजलिस का, मिंबर से मैं उतरूं सजदा ना करूं तो कभी भी मकाम अली को नहीं समझ सकता। इसलिए कि अली की जिंदगी को अधूरा समझने का मतलब यह अली की कमर को तोड़ देना है। जिन लोगों ने अली के सजदे को नहीं समझा वो मुशरिक बन गए। जिन लोगों ने अली के इल्म को नहीं समझा, गैरों के हाथों पर उन्होंने बैयत कर ली, अली के हाथों पर बैयत नहीं की है। मेरी कमर को तोड़ दिया उन लोगों ने जो इल्म हासिल करने के बाद अमल की तरफ नहीं आए। जितना जानते हो उस पर अमल करो, खूबसूरत जुमला आयतुल्ला मरहूम बहजत का, जितना जानते हो उस पर अमल करो। सवाल क्या होगा, और बताइए तो खूबसूरत जुमला इरशाद फरमाया, जितना जानते हो उस पर अमल करो, जो नहीं जानते अल्लाह तुम्हें खुद ब खुद बता देगा, खुद ब खुद सिखा देगा, खुद ब खुद पता चल जाएगा तुम्हें जो तुम नहीं जानते हो। लेकिन जितना जानते हो उस पर अमल करना तो शुरू करो। तो इल्म के लिए अमल जरूरी है, इल्म की जीनत है अमल। ये मेरा मौजू नहीं है, मैं इसमें आपको ज्यादा मुलविस नहीं करना चाहता, चले आगे बढ़े। इल्म की जीनत है अमल, अगर अमल ना हो तो इल्म परवास कर जाता है। चौथी सिफत, अत्तौबतु हसनुन लिकुल्लि इम्रिइन वलिश्शाब अहसन। तौबा इस्तिग़फार हर एक के लिए जरूरी है। पलट कर आना, लौट कर आना, जागना, बेदार हो जाना हर इंसान के लिए जरूरी है, लेकिन जो नौजवान है उसके लिए बहुत जरूरी है। जिसके बदन में ताकत है, शुजात है, कुदरत रखता है इबादतों की, उसके लिए पलट कर आना बहुत जरूरी है। जितना जल्दी पलट कर आओगे उतना ही हुस्न तुम्हारी जिंदगी में आएगा। जितना जल्दी हो सके पलट कर आ जाओ। जवानी की जीनत है तौबा। जवानी की जीनत गुनाह नहीं है। जवानी की जीनत क्या है? तौबा। इसके बारे में परवरदिगार सवाल करता है। जवानी के लिए अलग से एक सवाल है जो कयामत के दिन नौजवानों से किया जाएगा। जवानी के बारे में सवाल किया जाएगा। एक बहुत बड़ी नेमत है ताकत का होना, कुदरत का होना बहुत बड़ी नेमत है। हमारे बुजुर्ग कहते थे अगर बूढ़ा तौबा नहीं करेगा तो फिर क्या करेगा। मजबूर होकर राह खुदा में आना और है, इख्तियार के साथ राह खुदा में आना और है, राह खुदा तक पहुंचना है। जितना जल्दी हो सके, जितना जल्दी हो सके एग्जिट ले, यूटर्न ले, आ जाए अपने उस सड़क पर जिस सड़क पर अल्लाह तुम्हें बुलाना चाहता है, एहदिना सिरातल मुस्तकीम। लेकिन जितना देर से आप एग्जिट लेंगे, यूटर्न लेंगे, उतनी देर ही नजात मिलेगी। जितना जल्दी हो सके, टाइम बचाना है, जिंदगी बचाना है, वक्त बचाना है, दीन को महफूज रखना है, जितना जल्दी जागोगे उतना अच्छा है। तौबा यानी क्या? जागना। बाद लोग कहते तौबा है मौलाना, क्या शुरू हो गया मजलिस में तौबा तौबा तौबा, कुछ अस्तगफिरुल्लाह रब्बी होते तस्बीह पकड़ के हाथ में बैठने का नाम तौबा भी नहीं है। पता नहीं कितने लोग तस्बीह पकड़ते हैं लेकिन लोगों को कत्ल करने के बाद तस्बीह फेरते रहते हैं, कितने लोगों को हमने मारा है, ये तस्बीह नहीं है। तस्बीह पकड़ने का नाम तौबा नहीं है, जागने का नाम तौबा है, बेदार हो जाने का नाम तौबा है। पलट कर आ जाओ, एक रात की मोहलत मिले लौट कर आओ, एक मिनट की मोहलत मिले लौट कर आ जाओ। तौबा सब के लिए जरूरी है लेकिन नौजवानों के लिए बहुत जरूरी है। अदालत, सखावत, अमल, तौबा, पांचवीं सिफत जिसकी तरफ मौला गनात इशारा फरमाते, पूरी तौजे चाहता हूं मेरे अजीज हो। मौला गनात फरमाते, अस्सब्र हसनुन लिकुल इम्रिइन वलिल फुकराए अहसन। सब्र सबके लिए एक अच्छी सिफत है, सबके लिए एक अच्छी सिफत है, लेकिन जो फकीर हैं, नादार हैं, गरीब हैं, उनके लिए बहुत अच्छी सिफत है। जहां मौला कायनात ने फरमाया अमीरों को कि वो तुम अता करो, फकीरों से कहा कि तुम ना लो। कितना खूबसूरत है हमारा दीन, कितना खूबसूरत है। अपने किरदार को इतना बुलंद करो, सब्र करो, इसलिए कि चंद मिनट, चंद लम्हे, चंद दिन सब्र करने के नतीजे में परवरदिगार आलम तुम्हें कामयाबी अता करेगा। इसलिए कि सब्र वो सिफत है जो नतीजा और रिजल्ट सब्र का नतीजा है। कामयाबी चाहते हो, सब्र करो, कुछ दिन, कुछ लम्हे, कुछ साल सब्र करो, नतीजा तुम्हारे हाथ में रहेगा। अपना ईमान बेच ना डालो, अपना ईमान मत बेच दो। यहां पर सब्र बहुत जरूरी है, एक अलग मौजू है। पांचवी सिफत अस-सब्र हसनुन लिकुल इमरीन वलिल फुकराए अहसन। छठी सिफत अल हयाउ हसनुन लिकुल इमरीन वलिन निसाए अहसन। हया हर एक के लिए जरूरी है, शर्म हर एक के लिए जरूरी है, चाहे मर्द हो या औरत, लेकिन औरतों का सरमाया है हया, औरतों का जेवर है हया। हिजाब दूसरा जेवर है, हया पहला जेवर है। जनाने मुफलिसों नादार को जेवर कहां मिलते, अगर जहरा ना फरमाती हया औरत का जेवर है। यह वो हया जो है विकार औरत का हया है, अगर वो ना हो तो कुछ भी नहीं है जिंदगी में। पर्दा पर्दा दूसरा मरहले पर आता है, पहले मरहले पर हया है। लेकिन पांच छह चीजें बड़ा करने फरमाई, अदालत, सखावत, अमल, तौबा, सब्र और हया। ना हो तो क्या होगा, बड़ा मुश्किल मरहला है। हो तो क्या मिलेगा, ना हो तो क्या मिलेगा। देखियो कर्बला को ले जाएंगे हम कर्बला की तरफ आप हजरात को, अगर हो तो क्या, अगर ना हो तो क्या। किसी ने पूछा मौला अगर हाकिम हो अदालत ना हो तो क्या, मौला ने फरमाया वो ऐसे बादल की तरह है जो कभी बरसता नहीं। जो बादल हो सियाह बादल हो, इंसान देखता है जमीन पर खड़े होकर बादल है लेकिन बरसे नहीं, तो वो बादल को कोसने लगता है। हाकिम हो अदालत ना हो उस बादल की तरह है जो कभी बरसता नहीं है। मौला जिसके पास माल हो अगर वो सकी ना हो तो क्या होगा, मौला कायनात ने फरमाया वो ऐसे नदी के मानिंद है, नहर के मानिंद है जिसमें पानी ना हो, उसकी मिसाल वैसे ही है। मौला वो नौजवान जिसमें तौबा ना हो तो क्या होगा, मौला कायनात ने फरमाया वो ऐसे कमान की तरह है जिसमें तीर ना हो, जवानी हो शुजात हो ताकत सब कुछ हो लेकिन अगर तौबा ना हो तो वो कमान है जो बिला तीर है। तीर के बगैर कमान का कोई फायदा ही नहीं है। नौजवान हो और तौबा ना करे, इबादतों की तरफ ना आए, कोई फायदा नहीं है। मौला वो आलिम क्या जो अमल ना करे, मौला कहना फरमाया उस दरख्त के मानिंद है जिसमें कोई फल ना हो। दरख्त में फल ना लगे तो दरख्त का फायदा क्या है। हमारे यहां तो एक ही चीज के काम आता है, इन सर्दियों में भी दरख्त बहुत काम आते हैं, लेकिन जिसमें फल ना हो, फल लगे दरख्त में तो लोग उसकी हिफाजत करते हैं, उसका एहतराम करते हैं, बाड़ लगाते हैं, दरिंदों से बचाते हैं, हैवाना से बचाते हैं। लेकिन जिस दरख्त में फल नहीं लगते, ना वो बाड़ लगती है, ना कोई बचाव का इंतजाम होता है, एक ही चीज के काम आते हैं वो जलाने। जहां इल्म के साथ अमल ना हो वह गुरूर है। मौला बताइए वो फकीर जिसके पास सब्र ना हो क्या हो, मौला कहना ने फरमाया वो ऐसे चराग के मानिंद है जिसमें कोई रोशनी ना हो। नाम चराग है लेकिन जलता नहीं है। मौला का मौला से पूछा गया मौला अगर वो औरत हो जिसमें हया ना हो तो क्या, मौला कायनात ने फरमाया वो ऐसे गजा के मानिंद है जिसमें नमक ना हो। हर एक मिसाल मौला कायनात ने बता दी, समझना आपका काम है। मौला कायनात की हदीस है, मैंने आपके सामने तिलावत खिरात की है। जिनके पास ना हो ये नुकसानात है, जिनके पास हो क्या, जिनके पास ये चीजें पाई जाती है उनका मकाम कितना बुलंद है, कितना बुलंद है उनका मकाम। मौला जिनके पास हुकूमत और अदालत के साथ हो तो उसका मकाम क्या है, उसका मकाम है हजरत सुलेमान के बराबर। जिनके पास हुकूमत है और अदालत के साथ है, मौला जिनके पास सखावत हो माल हो और सखावत हो उनका मकाम कितना बुलंद है, उनका मकाम हजरत इब्राहिम की तरह। जिनके पास माल है और सकी है कि जब तक कोई मेहमान घर नहीं आता था हजरत इब्राहिम दस्तरखान पर नहीं बैठते थे। हजरत इब्राहिम की सीरत और सुन्नत में से एक सुन्नत है कि जब तक मेहमान घर में नहीं आता था दस्तरखान पर नहीं बैठते थे। मौला जिसके पास इल्म हो और अमल भी हो उसका मकाम हजरत ईसा की तरह है कि जो जहद के लिए मशहूर है। मौला बताइए जिसके पास तौबा नौजवानी हो और तौबा भी हो, जवानी हो और तौबा, वो हजरत यहया के मकाम के बराबर है जो जवानी में है, जो राह खुदा में जिन्होंने अपनी जान को कुर्बान कर दिया। मौला वो फकीर हो और सब्र भी रखता हो वो हजरत अय्यूब की तरह है जो साबिर भी है फकीर भी है। मौला वो हया औरत हो उसके पास हया भी मौजूद हो तो मौला कायनात ने फरमाया उसका मकाम हजरत मरियम के बराबर है, वो औरत भी है उसमें हया भी पाई जाती है। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। अगर अपने वजूद को अनबिया के मकाम के बराबर ले जाना चाहते हो तो जरूरी है कि अनबिया के सिफात को अपनाने की कोशिश करें। मैं हमेशा यह कहा करता हूं अनबिया औलिया इस दुनिया में इसलिए नहीं आए थे कि वो मकाम को ले जाएं, ये टाइटल और खिताब को हासिल कर ले, नहीं, वो तो आए परवरदिगार की जानिब से खिताब लेने के लिए नहीं, खिताब बांटने के लिए आए थे। किसी के अंदर सिफत पाई जाती हो तो वह खिताब बांट के चले जाए। اس لیے حدیث قصہ شروع ہوتی ہے کس کے نام سے؟ جابر بن عبداللہ انصاری. ارے اہل بیت کے قریب آ کر دیکھو تو تمہیں جزء حدیث بنا دیں گے. اہل بیت کے قریب اور مقامات کے قریب آ کر دیکھو تمہیں جزء حدیث قصہ بنا دیں گے. جتنے علماء جتنے ذاکرین خطبہ پڑھنے والے حدیث قصہ جب تلاوت کرتے کہتے ہیں جابر بن عبداللہ انصاری سے حدیث قصہ شروع ہوتی. یہ وہ شخصیتیں ہیں جو انسان کے اندر کمال دیکھتے ہیں تو ان کو اس مقام عطا کر دیتے ہیں کہ وہ جزء حدیث بن جائے. دعا کمیل کس کے نام کی ہے؟ کس نے تعلیم دی؟ کمیل کا نام. کمیل کا نام دعا سے اتنا منسلک ہو گیا لوگ مولا کائنات کا نام نہیں لیتے تو کمیل کا نام لیتے. تعلیم دی سکھانے والے مولا کائنات, سیکھنے والے کمیل, کہتے ہم دعائے کمیل. کتنے باسعادت تھا یہ انسان جس کے نام یہ دعا منسوب ہو گئی. کتنے باسعادت تھا انسان. اور ہر ایک کو بھی امام نے دعا کی تعلیم نہیں دی ہے. مولانا تشریف فرمائے پوچھ سکتے ہیں, ہر ایک کو بھی تعلیم نہیں دی ہے مولا کائنات نے دعاؤں کی. جس کے اندر ظرف کو دیکھا, جس کے اندر برداشت کرنے کی قوت نظر آئی, ان کو امام نے عرفان عطا کیا. ہر ایک کو نہیں, ہر ایک کو عطا نہیں کیا, ہر ایک کو دعا نہیں ملی. ابو حمزہ سمالی کو دعا ملی چوتھے امام کی, ہر ایک کو نہیں ملی ہے. جس نے سوال کر لیا امام نے عطا کیا. آئے کیوں ہیں؟ ان کے اندر صفت دیکھا, جو صفت نظر آئی مقام عطا کر دیا. وہ مقام عطا کرے. دیکھیں پانچ چھ صفتیں ہیں, چلیے کربلا میں ڈھونڈتے ہیں. میں نے کہا کربلا کی برکتیں بہت زیادہ ہیں میرے عزیزو. کربلا سمندر ہے, کربلا یونیورسٹی ہے, دنیا کی سب سے بڑی عظیم لائبریری ہے جس کو ہم 10 دن میں پڑھ کے ختم نہیں کر سکتے. یہ کتاب نہیں ہے کربلا, 10 دن پڑھے ختم کر دیں اور بند کر دیں پھر چلے ہم آئندہ سال پھر لوٹ کر آئیں گے. نہیں, کربلا ایک عظیم, دنیا کی سب سے عظیم لائبریری ہے. پڑھتے چلے جاؤ, پڑھتے چلے جاؤ, پڑھنے والا تھک جائے گا. اس لائبریری کی کتابیں کبھی ختم نہیں ہوتی. اس کی برکتیں ہزاروں ہیں ہماری زندگی میں. ہم برکتوں کو لے رہے ہیں, برکتیں ہمارے پاس ہیں لیکن احساس نہیں ہے. کیا کہا امام نے؟ کہا عدالت سب کے لیے ضروری ہے, حکماء کے لیے بہت ضروری ہے. دشت کربلا میں دیکھیں جو ہمارے اخلاق کے لیے جو صفت بہت ضروری ہے. امام نے کہا میں عادل و منصف بن کر دشت کربلا میں آیا ہوں, جس زانو پر علی اکبر کا سر ہوگا اسی زانو پر میرے غلام جون کا بھی سر ہوگا. اے عادل کربلا تجھے سلام. مساوات اور عدالت کا اگر دشت کربلا میں کسی نے سبق پڑھایا ہے تو وہ حسین ہے. امام بہت بڑا عہدہ ہے, امامت کا اور ولایت کا عہدہ بہت بڑا ہے. اس سے قریب ہو جانے کے لیے فرشتے آرزو کرتے ہیں, امام سے قربت حاصل کرنے کی آرزو فرشتے کرتے ہیں, امام کے گھر کے قریب آنے کی تمنا فرشتے کرتے ہیں. آپ کو معلوم ہے فرشتے بہانہ ڈھونڈتے تھے زمین پر آنے کے لیے. کوئی جھولا جھلانے کے لیے آ جاتا تھا, کوئی کپڑے لے کر بھاگ کے آ جاتا تھا. وہ اپنے خطاب بھول جاتے, اپنے ٹائٹل بھول جاتے. اس گھر کے قریب آنے کے آرزو کون کر رہے ہیں؟ فرشتے. لیکن اس گھر کا ایک امام اپنے زانوں پر جان کا سر رکھے ہوئے. دیکھیں یہ اسے کہتے ہیں عدالت و مساوات. اگر ہمارے معاشرے میں کہیں تبعیض نظر آ رہی ہے, پارشیلٹی نظر آ رہی ہے, گورے اور کالے کے درمیان تمیز ہے, امیر اور غریب کے درمیان تمیز ہے, اپنا اور باہر والے کے درمیان تمیز ہے, اس کا مطلب یہ ہے یہ کربلا کی برکت ہمارے معاشرے میں نہیں ہے. کربلا کی جو عنایت ہے وہ برکت یہ کہ کربلا کا امام ہے منصف, کربلا کا امام ہے مساوات کا پیغام دینے والا. مولا آپ کا زانو میرا سر, آپ کا زانو میرا سر. امام نے فرمایا اے جان کربلا کے لیے تیرا خون میرے خون کے ساتھ ملنے والا ہے. تو سر کی بات کر رہا ہے, تیرا خون میرے خون کے ساتھ ملنے والا ہے. تو گفتگو کر رہا ہے سر کی, امام کا زانو اور جان کا سر. مولا میں کالا ہوں سیاہ ہوں اور آپ کا یہ زانو. مولا نے دعا کی پروردگار جان کے چہرے کو چمکتا ہوا بنا دے. یہ مثال ہے کہ چہرہ چمکتا ہو جائے. اس کی مثال یہ ہے کہ انسان اگر امام سے منسلک ہو جائے, مربوط ہو جائے, تو اس کا چہرہ سورج کی طرح چمکنے لگے گا. گفتگو رنگ کی نہیں ہے, گفتگو کردار کی. خوشبو اس کے بدن سے مہکنے لگے گی. خوشبو بہکنے لگی دشتے کربلا میں, لوگوں نے خوشبو کو محسوس کیا ہے. جون کی خوشبو ہے, مہکنے لگی ایک امام عادل ہے دشتے کربلا میں. اخلاق و تربیت ہم چاہتے ہیں, یہ تربیت اور اخلاقی برکتیں دشتے کربلا میں دیکھیے. عدالت کا پیغام حسین دے رہے ہیں. میں سخاوت کے لیے جو نمونہ میں نے ڈھونڈا ہے دشتے کربلا میں وہ حضرت عباس کا وجود ہے. सखावत के लिए। देखिए कभी कभी दो ही अल्लाह बाज उलमा के बकौल, मौलाना शबीर साहब तशरीफ फरमाए तायद फरमाएंगे, दश्ते करबला में दो ऐसे फर्द हैं जो आज की दुनिया में सिपाही बनने के लायक थे। देखिए किसी भी जंग के लिए सिपाहियों की एज देखी जाती है, कुदरत देखी जाती है, तवानाई देखी जाती है। दश्ते करबला में दो ही ऐसे लोग थे जो फौज में दाखिल हो सकते थे, एक हजरत अब्बास, दूसरे हजरत अली अकबर। बकिया जितने भी थे या एज से कम थे या एज से ज्यादा थे। मुस्लिम बिन औसजा, हबीब बिन मज़ाहिर, हिलाल, ये सारे लोगों की एज या तो 50 साल के ऊपर थी जो फौज में शामिल नहीं हो सकते थे, या 15 साल से कम थी जो फौज में शामिल नहीं हो सकते। सिर्फ दो ही थे जो इनके पास शुजात थी, उम्र, एज, सब कुछ, 18 साल के अली अकबर और 34 साल के हजरत अब्बास। ये दोनों फौज में शामिल होने की सलाहियत रखते थे। देखिए सलाहियत रखते हुए अपनी सलाहियत को भी इताअत इमाम पर कुर्बान करने वाले को सखी कहते हैं। सखावत का अलग रुख अता किया हजरत अब्बास ने दश्ते करबला में। किसे सखी कहते हैं? सखी जितने जज्बे के इस्तेमाल को सखी नहीं कहते। इमाम के होठों की तरफ देखा, इमाम जो कहे वो करूं, इमाम जो कहे वो, अपनी शुजात को भी राह खुदा में कुर्बान कर दिया इमाम की इताअत पर। किसी शायर ने कहा, नफ्स कहता था कि बढ़, अक्ल कहती थी कि रुक। ये शुजात थी, बाजों में ताकत, तलवार, तवानाई, कैमों में प्यास, माहौल जंग का। इमाम ने कई मरतबा रोका था, इमाम हसन की जनाजे के करीब रोका था, खैमे हटाए गए, इमाम ने रोका नहीं, अब्बास करबला 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 में सारी चीजें मुहैया, हमला करने के लिए तैयार अबुल फजल अब्बास। लेकिन इमाम की होठों की तरफ निगाह, नफ्स कहता था कि बढ़, तुम पैदा ही किए गए करबला के लिए, शुजात है, ताकत है, तलवार है, मौका महल है, जाओ मार दो सबको, कत्ल कर दो। नफ्स कहता था कि बढ़, अक्ल कहती थी कि रुक। दरमियां दोनों की ऐसी जंग की अब्बास। किसे सखी कहते हैं? किसे सखी कहते हैं? इशारा करूंगा मसाइब में, सखी किसे कहते हैं? क्या कुर्बान किया अब्बास ने दश्ते करबला में अपनी शुजात को इताअत इमाम पर। अभी मौका दीजिए, 4-5 मिनट और हैं। इमाम शुजात ने अपनी शुजात को इमाम की इताअत पर कुर्बान कर दिया। पैसा देना आसान है, हुकूमतें छोड़ देना आसान है, दौलत दे देना आसान है, घर कुर्बान कर देना आसान है, अपनी शुजात और अपनी ख्वाहिशात और जज्बात को कुर्बान करना बहुत मुश्किल है, बहुत मुश्किल है। शिया और नासिर, मुहिब और नासिर में थोड़ा सा फर्क है। मुहिब उसे कहते हैं जो हमला करे इमाम से अज्र मांगे, नासिर उसे कहते हैं इमाम की इजाजत लेकर हमला करे। मालिक अश्तर ने तलवार उठाई थी, कामयाबी और पीछे हटने में एक ही मिनट का फर्क था, एक मिनट का फर्क। तलवार उठी थी, खैमे माविया के खैमे तक पहुंच गए थे, तनाबे काट सकते थे। किसी ने कहा, अली तुम्हें बुला रहे हैं। मालिक अश्तर ने तलवार नियाम में रखी, लौट कर आए, काट देते तनाव को तो क्या होता, हमला कर देते तो क्या होता। बाद आते मौला कहना कि पैगाम पे गिर जाते, कहा मौला माफ करना, जज्बात में था, मैंने मार दिया। मगफरत तलब कर लेते मौला से, लेकिन वो मकाम मालिक अश्तर को ना मिलता जो मकाम मौला मालिक अश्तर को इमाम ने नहजुल बलागा में अता किया। क्या अता किया इमाम ने? लौट कर आए, तलवार को नियाम में रखा, लौट कर आए तो मौला कनाद ने वफात मालिक अश्तर की मौत के बाद मौला कनाद एक जुमला फरमाया, मालिक अश्तर, पूरी तौजे चाहता हूं मेरे अजीजों, मुहिब और नासिर में फर्क इतना ही है। मौला ने नहजुल बलागा में फरमाया, मालिक अश्तर मेरे लिए वैसे ही था जैसे मैं रसूल के लिए था। ये वो मकाम है जहां पर इंसान अपनी शुजात को इमाम की इताअत पर कुर्बान करता है तो वो बुलंद हो जाता है। इसे कहते हैं सखावत, इसे कहते हैं सखी, इसे कहते हैं राह खुदा में अपनी जान को कुर्बान करना। हजरत अब्बास को क्या मिला? और मालिक अस्तर को मौला ने अपना मकाम अता कर दिया। मालिक अस्तर मेरे लिए वैसे ही तशबीह थी, बहुत बड़ी चीज है, यह तशबीह बहुत बड़ी चीज है। और हजरत अब्बास को क्या मिला? शुजात को मौला अब्बास ने इमाम की इताअत पर कुर्बान किया, अपनी शुजात को राह खुदा में कुर्बान किया, तो परवरदिगार आलम ने हजरत अबुल फजल अब्बास को इमामत की एक सिफत अता की, कहा तू भी बाबुल हवाइज है। परवरदिगार आलम किसी के मेहनतों को रायगा जाने नहीं देता। बाबुल हवाइज बन जाना यूं ही आसान नहीं है, आसान काम नहीं है, इमाम की सिफत है। पता है, अगर मैं जुर्रत के साथ ये जुमला कह दूं तो शायद ये जुमला सही हो, इसलाह फरमाएंगे मौलाना, हजरत अब्बास जातन इमाम तो नहीं थे, لیکن صفاتن امام بن گئے. ساتویں امام کی صفت ہے باب الحوائج, دشتے کربلا میں شجاعت کو قربان کر کے صفتن امام نظر آئے. اس مقام پہ پہنچ سکتا ہے انسان سخاوت کے ذریعے سے, شجاعت کو قربان کر دیا. چلیے دیکھیں عمل کے ذریعے سے کس نے نمونہ پیش کیا. دشتے کربلا میں جس نے اپنے علم پر عمل کیا, کس کے لیے علم کا خطاب دیا تھا امام حسین دشتے کربلا میں, کہ تم عالم ہو, تم فقیہ ہو, تم مجتہد ہو. اور مجتہد کے جو خطاب امام نے عطا کیا وہ حبیب ابن مظاہر ہیں. حبیب کو امام نے خطاب عالم عطا کیا. عالم آل محمد نے حبیب کو عالم کہا. اور دشتے کربلا میں دیکھیں یہ اجتہاد کتنا کام آیا. حبیب نے اپنی جان کو رائے خدا میں قربان کر کے بتایا کہ اگر علم ہے تو عمل کرو. اب جانتے ہو جہاد کیا چیز ہے, اگر میدان جہاد میں نہ آؤ تو فائدہ کیا ہے. حسین بن نمیر نے کہا حسین تمہاری نماز قبول نہیں ہے, حبیب نے نیام سے تلوار نکال لی, اے ظالم, اے ستمگر, تیری نماز قبول اور فرزند زہرا کی نماز قبول نہیں ہے. حبیب نے نیام سے تلوار نکالی, حملہ کرنے لگے. کسی نے پکار کر کہا نماز پڑھ لو حبیب, تو حبیب نے کہا پہلے گستاخ امام کا جواب دے دوں پھر نماز. اسے کہتے اجتہاد, اسے کہتے اجتہاد. امامت پر کوئی حملہ کر رہا ہے, امام بچے تو نماز بچے گی, امام کی آبرو بچے, امام کی عزت بچے تو نماز بچے گی. اگر امامت کی آبرو, امامت کی عزت نہ ہو تو نماز کہاں بچے گی. نماز کا دار و مدار امامت پر, ولایت پر ہے. بل امام تمام الصلاۃ والزکاۃ والحج والجہاد. حبیب ابن مظاہر نے بتایا اگر عالم ہو تو عمل کر کے بتاؤ. چلیے توبہ کا سبق بھی کسی نے دشتے کربلا میں دیا ہے, وہ ہو رہے ہیں. حر نے توبہ کی ایک رات کی مہلت عمر سعد کو کوفے میں ملی تھی, ایک رات کی مہلت حر کو دشتے کربلا میں ملی. عمر سعد جہنم خرید گیا اور حر جنت لے گیا. ایک رات کی مہلت ہر انسان کی زندگی میں, کہتا ہوں جب جتنا جلدی ہو سکے لوٹ کر آئے. ایک رات کی مہلت ملی تھی. بعض ہمارے علماء کہتے ہیں اگر شب قدر کی تفسیر جاننا چاہتے ہو تو حر کی زندگی کا مطالعہ کرو. کیا ایک رات ایک زندگی کے برابر ہو سکتی ہے؟ دیکھو حر کی زندگی ایک رات اس کی ایک زندگی کے برابر ہے. 70 سال کی زندگی حر کی کہاں اور ایک رات شب عاشور کہاں. ایک رات نے 70 سال کی زندگی کو بدل کے رکھ دیا, کنورٹ کر کے رکھ دیا. امام نے کھینچ لیا حر کو. اندر دل کے اندر ایک شمع جل رہی تھی محبت زہرا کی. ماشاء اللہ, کیا حسین, ایک شمع جل رہی تھی محبت کی. لیکن ہمارے پاس سب کچھ, سب کے پاس ہے, سب کے پاس ایک جو سرمایہ ہے وہ ہے محبت حسین کا سرمایہ. سب کے پاس بلا تفریق جو بھی شیعہ, اس کے اندر ایک چیز موجود ہے جس کے کل کے ملی سے میں نے اشارہ کیا, وہ ہے محبت حسین. انقلاب کربلا کے بعد یہ محبت, یہ دل صاحبان ایمان کا مخصوص ہے حسین کی. ہر ایک کے پاس یہ محبت ہے, اور وہ محبت جو شمع جل رہی ہے وہ محبت انسان کو عبادتوں کی طرف کھینچ کر لیا ہے. وہ شمع اگر چلتی رہے, شعلہ بن جائے, تو وہ ہدایت کی طرف لے آئے گی. بس ایک انسان جاگے, انسان جاگے. شب عاشور حر سویا نہیں ہے, وہ جاگ رہا ہے, پریشان ہے, مضطرب ہے, ادھر جاؤں یا ادھر. دل میں جو شمع جل رہی تھی ہدایت ولایت تکوینی نے اس پر حملہ کیا. ولایت تکوینی نے اس پر حملہ کیا. شمع جل رہی ہے تو یہ کوئی اور شمع نہیں ہے, وہ احترام فاطمہ کی شمع. آ جا رنگ ماحول کا کردار پہ چھانے نہ دیا. یزیدی ماحول میں تم رہتے ہو لیکن حسینی ماحول تمہیں بلا رہا ہے. رنگ ماحول کا کردار پہ چھانے نہ دیا. نور نے کھینچ لیا, نار میں جانے نہ دیا. رنگ ماحول کا کردار پہ چھانے نہ دیا. نور نے کھینچ لیا, نار میں جانے نہ دیا. حروہ ٹوٹا ہوا شیشہ تھا جسے سرور نے ایسے جوڑا کہ کوئی بال بھی آنے نہ دیا. وہ بال کیا ہے؟ امام کی زبان سے یہ جملہ بھی نہیں نکلا ہے, ہور تو ہی تو تھا راستہ روکنے والا, اسے کہتے بال. امام کی زبان سے یہ جملہ بھی نہیں نکلا ہے. ہمارا امام کریم ہے. وہ کریم یہ نہیں پوچھے گا اتنے دن سے کہاں تھے. نہیں, آج تم نے راستہ بدل لیا تو بدل لیا. وہ جب سینے سے وہ لگا لیتے ہیں تو لگا اپنا بنا لیتے ہیں. وہ یاد نہیں دلاتے تم نے کیا کیا تھا. نہیں, وہ بہت بڑے کریم ہیں, بہت بڑے کریم ہیں. دنیا والوں کی کرامت اور امام کی کرامت میں زمین تا آسمان فرق. دنیا والے یاد دلاتے ہیں گزشتہ سال میں نے کتنے دیے تھے. امامت وہ نہیں ہے, इमाम करीम इब्ने करीम होता, वो याद नहीं दिलाता है, वो नहीं, इमाम अपना बना लेते हैं। हाँ, सब्र भी जरूरी है। कौन है साबिर का नमूना पेश करने वाले दश्ते करबला में? जुहैर और सईद। सब्र देखिए, एक इख्तियार से हमला करते हुए तीरों का खाना और है, इमाम की हिफाजत में आगे खड़े होकर तीर का खाना और है। वो सब्र चाहिए जिस पर अय्यूब भी फख्र करे कि जान बूझ कर इख्तियार से इमाम की नमाज के आगे खड़े हों, सीना सिपर हों, तेरा तीर जुहैर के सीने पर लगे, जमीन पर गिरे, एक तीर भी इमाम के बदन में पैवस्त होने नहीं दिया। अल्लामा बहरुल उलूम कहते हैं नहीं, आसान नहीं है ये। अल्लामा बहरुल उलूम के जहन में एक बात आई थी, मैं भी करबला में होता तो वैसे ही करता जैसे जुहैर ने किया। ये सोचकर सोए ख्वाब में इनकलाब करबला रूनुमा हुआ, यजीद का एक तरफ यजीद का लश्कर है, दूसरी तरफ हुसैन का लश्कर। बहरुल उलूम बहुत बड़े आलिम गुजरे, मरजे तकलीद, जिनकी जियारत इमाम ज़माना से मुलाकात हुई है, इस पाए के आलिम है। सोचे ख्वाब में देखा कि जंग है, हो रही है, एक तरफ यजीद का लश्कर, एक तरफ हुसैन का लश्कर, तीर चल रहे हैं, बहरुल उलूम खड़े हुए इमाम के आगे, इमाम की नमाज की हिफाजत कर रहे हैं। एक तीर आया, बहरुल उलूम हटे, वो इमाम के तीर इमाम के सीने पे पैवस्त हुआ, आँख खुली, सजदे में सर रखा, कहे शहदाए करबला तुम अजीम। आसान नहीं है आता हुआ तीर को देखकर अपना सीना आगे बढ़ा देना। वो सब्र चाहिए जो जुहैर वाला सब्र है, वो सब्र चाहिए जो सईद वाला सब्र है। बहुत बड़ा सख्त मरहला था, लेकिन उस सब्र का सबक दश्ते करबला वालों ने हमें दिया है। सब्र की बरकत भी हमें दश्ते करबला से मिलती है, सखावत भी दश्ते करबला से, अमल भी, सब्र भी, तौबा भी, हाँ हया भी। पर्दा छिन जाने के बाद जो हया का पैकर बनी खानदान नबूवत तो अली की बेटियां, वो तारीख इस्लाम के लिए बेनजीर है, बेनजीर है। हाथों से चेहरे को छुपाया, चादर पर हमला बर्दाश्त किया, कहीं किरदार पर हमला नजर नहीं आता। ये इनकलाब करबला के अजीम सबक हैं जो हम अपने अखलाक को सुधारना चाहते हैं, अपने किरदार को, अखलाक को। अखलाकी और तरबियती बरकतें जो आशुरा के, वो ये हैं कि करबला हमें अदालत का सबक देती है, करबला हमें सखावत का सबक, करबला हमें सब्र, करबला हमें तौबा, और करबला हमें हया का सबक देती है। अगर ये पांच छह सिफात हमारी जिंदगी में आ जाएं तो देखिए हमारी जिंदगी कितनी खूबसूरत बनेगी, कितनी खूबसूरत वो जिंदगी हमारे लिए हसीन बन जाएगी। दश्ते करबला इस्लाम के हुस्न का मरकज है। कितना हसीन नजर आया इस्लाम दश्ते करबला में, पता है? कहीं दुनिया में देखा ही नहीं किसी ने कि इस्लाम इतना भी खूबसूरत हो सकता है। तीर चल रहे हों, नमाज जमात हो रही हो, तलवारें चल रही हों, सजदे हो रहे हों, रात की मोहलत मांगी जा रही है, इन्नी उहिब्बल सलाता वल कुरान तिलावत कुरान व दुआ वल इस्तिगफार। एक तरफ तबलो बाजे की आवाजें, दूसरी तरफ इबादत, इबादत ही इबादत, सिले रहम इबादत, खैमों की हिफाजत, खिदमत और इबादत। कोई तस्वुर करे इतना खूबसूरत इस्लाम कहीं नजर आता है? मुकम्मल इस्लाम मेरे अजीजों, मुकम्मल, हम इशारा करता जाऊंगा आइंदा आने वाली मजालिस में, मुकम्मल खूबसूरत इस्लाम हमें दश्ते करबला में नजर आया। इसके बाद उलमा ने कहा है करबला मौजूज़ा अहले बैत है, मौजूज़ा अहले बैत है, बहुत बड़ा मौजूज़ा है। इस्लाम के सारे अहकाम को खूबसूरत बनाकर पेश किया। ए हुसैन तुझ पर हमारा सलाम, ए हुसैन की बहन जैनब तुझ पर हमारा सलाम, एक ने इस्लाम बचाकर हमारी हम पर एहसान किया उस पर हमारा सलाम, एक ने हुसैन के मकसद को बचाया उस पर हमारा सलाम। हुसैन और जैनब ने मिलकर इस्लाम को मेराज तक पहुंचा दिया, मेराज तक पहुंचा दिया। हुसैन ने नमाज पढ़ी है दश्ते करबला में, जैनब ने भी नमाज पढ़ी है दश्ते करबला में, लेकिन एक फर्क है मौला आपकी नमाज में और जैनब की नमाज में। मौला आपने नमाज पढ़ी है, अली असगर के खून से आपने वजू किया। कितनी सख्त नमाज थी ये नमाज इश्क, कितना मुश्किल सजदा था ये सजदा इश्क। हाथों में अली अकबर का खून, लिबास में अब्बास का खून, चेहरे पर अली असगर का खून। तीर खाकर झुके तो रुकू, तीरों पर जमीन पर आए तो सजदा। یہ حسین کی نماز ہے کہ سجدہ کیا حسین نے دشت کربلا میں، بدن پر 313 تیر پیوست تھے، وضو سے خون، خون سے وضو کر کے جس نے نماز عشق ادا کی وہ حسین ہے. لیکن مولا زینب نے شام غریبہ بھی ایک سجدہ کیا. آغائے فاطمینیہ کہتے ہیں ہر خاتون کے لیے ضروری ہے کہ وہ شام غریبہ کے وقت نماز تہجد پڑھے. پوچھا گیا انہوں نے کیوں، خاتون کے لیے ضرورت ہے، ہر عورت کے لیے ضرورت ہے، اس لیے کہ اس وقت دشت کربلا میں اگر کسی نے نماز تہجد کی بھی قضا نہیں کی تو وہ زینب ہے. پتا ہے جلے ہوئے خیموں کی راکھ پر بیٹھ کر زینب نے نماز تہجد ادا کی. نماز تہجد، وہ علی کی شیر دل بیٹھی، جس سے حسین نے کہا بہن زینب مجھے نہ میری عبادتوں میں میرے لیے دعا کرنا. اتنا یقین تھا حسین کو کہ بہن زینب کے کردار پر اور عبادت پر ہاتھ بندے ہوں گے، سر پہ چادر نہ ہوگی، اونٹوں پہ سوار ہوگی، لیکن نماز قضا نہیں ہوگی. لا تنسانی فی صلاۃ اللیل، اے بہن زینب اپنے بھائی کو نماز شب میں بھی یاد رکھنا. اور زینب نے پڑھی دست کربلا میں، جلتے ہوئے خیام کے راکھ پر بیٹھ کر زینب نے نماز ادا کی ہے، اور بچوں کو سنبھالا بھی ہے زینب نے، بچوں کو سنبھالا ہے. اس قافلے میں اور اس قافلے میں زمین تا آسمان فرق ہے. 11 محرم کو یہ قافلہ نکلا تھا، زینب نے رخ کر کے حسین سے کہا تھا بھیا حسین تمہارے قافلے میں اور میرے قافلے میں بہت فرق ہے، حسین تمہارے ساتھ اکبر ہے میرے ساتھ رباب، تمہارے ساتھ قاسم تھے میرے ساتھ سکینہ، تمہارے ساتھ عباس تھے میرے ساتھ ام کلثوم، تمہارے قافلے میں میرے قافلے میں بہت فرق ہے ابا. بھیا حسین میں جا رہی ہوں اس قافلے کو لے کر، مقتل کربلا سے قافلہ چلا تھا، زینب میرے کاروان. غربت زینب دیکھیے، بس اشارہ کروں دو جملے، غربت زینب، غربت یعنی سب کچھ رکھتے ہوئے کچھ نہ رکھنا، امتحان پروردگار کے لیے سب کچھ قربان کر دینا. حسین غریب ہے، پتا ہے حسین کی غربت کیا ہے؟ کہتے ہیں کسی شاعر نے کہا تھا حسین امیر بھی ہیں حسین غریب بھی ہیں. امیر ایسے کہ دعا کرے تو بارش کا نزول ہو، غریب ایسے کہ بچے پانی مانگتے ہیں پانی. امیر ایسا کہ آج بھی اس کے روزے پر جا کر لوگ کچھ لاتے ہیں تو وہ کفن لاتے ہیں، غریب ایسا کہ خود اس کو کفن نہیں ملتا. غریب امیر ایسا کہ جو اس کا نام لینے والا اس دنیا سے چلا جاتا ہے تو لوگوں کا اشتہام ہوتا ہے تشیع جنازے میں، لیکن غریب ایسا کہ 3 دن تک اس کا لاشا کربلا کی گھر میں ریتی پر پڑا رہا، ارے کوئی دفنانے کے لیے تیار نہ ہو سکا. حسین کی غربت ہے. عصر عاشور حسین نے دائیں دیکھا بائیں دیکھا، جب کوئی نظر نہیں آیا تو حسین کی آنکھوں سے آنسو جاری ہو گئے، یہ غربت حسین ہے، کوئی نہ تھا جو گھوڑے پر سوار کر سکے. ایک اور غربت بھی اشارہ کر دوں، معافی چاہتا ہوں، سخت مصائب ہیں. حسین کی سب سے بڑی غربت یہ کہ 71 شہداء نے گھوڑے سے گرتے وقت اگر کسی کو آواز دے رہے تھے تو حسین کو آواز دے رہے تھے، آقا مولا ادرکنی، مولا ہم ہی بچا لیجئے، آقا ہم ہی بچا لیجئے. ہر ایک کے سرحانے پہنچنے والے حسین، گھوڑے سے گرتے ہوئے دیکھا تو سرحانے پہنچ گئے، اس کے سر کو اپنے زانوں پہ رکھا، حسین پہنچ گئے، تسلی دی، وصیتوں کو سنا، خدا حافظی کی، کسی کے جنازے کو خیمہ تک لائے، کسی کا مقتل میں امام نے چھوڑ دیا، ان کی وصیتوں کو امام نے عمل کیا. اللہ نے غربت حسین، جب حسین زلجنا سے گر رہے تھے دیو یہ نظر الا یمین نہیں وہ الا شمال، دائیں دیکھا بائیں دیکھا، ارے کس کو بلائے حسین، ارے جب بچے کا کوئی نہیں ہوتا تو اسے ماں یاد آتی ہے، مدینے کا رک گیا اما. یہ غربت حسین ہے، اما آپ کا حسین زلجنا سے گر رہا ہے، مقتل سے آواز آئی ہے میرے لال تیری ماں تیرے انتظار میں، جب سے تم مدینے سے چلا ہے تیری ماں تیرے ساتھ ساتھ ہے میرے لال، میری آغوش میں آ جا، یہ غربت حسین. لیکن مولا غربت زینب بھی دیکھیے مولا، ارے دو غربتوں کی طرف اشارہ کرو، یہ غربت زینب کی ہے. ارے زینب نے 11 محرم मरियम की सुबह हर बीबी को ऊंट पर सवार कर दिया। अम्मा फिजा तुम भी सवार हो जाओ, उम्मे कुलसुम तुम भी सवार हो जाओ, रबाब तुम भी सवार हो जाओ। अरे जब ज़ैनब के सवार होने की बारी आई, दाएं देखा बाएं देखा कोई नजर नहीं आया, अरे फुरात का रुक गया, भैया अब्बा अरे जब मदीने से चली थी, अरे तुमने बाजुओं को थामा था, अरे अब्बास तुम्हारी बहन नजद करबा करबला में अरे तनहा रह गई, अरे ये गुर्बत है ज़ैनब। अरे दूसरी गुर्बत भी सुन ले आज़ादारो, ये आपकी आंखों से निकलने व निकलते हुए आंसू, ये पुरसा बन जाए इमाम ज़माना की खिदमत में और दुआ करते हुए जाइए। जो पाकिस्तान में शियान हैदर करार है उनके लिए दुआ कीजिए, बहरीन और सीरिया और इराक में जो शियों पर ज़ालिमीन जुल्म ढा रहे हैं मज़लूमीन के लिए दुआ कीजिए, परवरदिगार ज़ालिमीन को नीस्त नाबूद करे। ये गुर्बत ज़ैनब शाम के जिंदान में, ज़ैनब उस वक्त टूट गई जब ज़ैनब ने माँ को याद किया, बाबा को याद किया, कब? जब शाम के जिंदान में सकीना की शहादत हो गई, ज़ैनब ने सकीना को देखा, अपने बाजुओं को देखा, सैयद सज्जाद को देखा, अरे ये क्या क्या हो गया, कैसी नई मुसीबत आ गई, अरे कौन दफनाए, कहां दफनाए, किसके जरिए से दफनाए। सैयद सज्जाद के हाथों में हथकड़ियां, पैरों में बेड़ियां, गले में खारदार तौक, ज़ैनब गरीब नजर आई, कहां गुस्ल के लिए कहीं पानी नजर ना आया। गुर्बत ज़ैनब सुनिए, ज़ैनब ने कहा यजीद से कह दो, अरे हमारा कल का पानी परसों का पानी अरे जमा कर दो हुसैन की बेटी को, ज़ैनब गुस्ल दे। अरे प्यासी रह गई ज़ैनब, ज़ैनब तन्हा रह गई शाम का जिंदान और गोशे तन। لعنة الله على القوم الظالمين سيعلم الذين ظلموا أي منقلب ينقلبون السلام عليك يا أبا عبد الله وعلى الأرواح التي حلت بفنائك عليك مني سلام الله أبدا ما بقيت وبقي الليل والنهار ولا جعله الله آخر العهد مني لزيارتكم سيريا میں ظلم ڈھا رہے ہیں ظالم روزہ حضرت زینب پہ آج پابندی ہے کتنے شیعہ ہیں جو دل میں تمنا رکھے ہوئے ہیں راستہ کھل جائے تو زیارت حضرت سکینہ کے لیے جائے زیارت حضرت زینب کے لیے جائے پروردگار کیا جرم ہے شیعوں کا مجھے نہیں میری سمجھ میں آج تک نہیں آیا ارے یہ رونے والے ہیں روزہ حضرت زینب پہ جاتے ہیں تو آنسو بہاتے ہیں سکینہ پہ جاتے ہیں تو آنسو بہاتے ہیں پروردگار سب کو زیارت نصیب کرے جائیے شام حضرت سکینہ کے مزار پہ جائیے جو حضرت رقیہ کا مدار ہے وہاں پر سلام کیجئے گا انشاءاللہ سب مل کر سلام کریں گے زیارت پر جائیے وہاں بھی زینب کی غربت نظر آئے گی جب یہ لٹا ہوا قافلہ شام سے جا رہا تھا کربلا کی طرف کچھ دور یہ قافلہ چلا تو زینب نے کہا بیٹا سید سجاد رک جاؤ میں شام کی بیویوں سے خطاب کروں زینب لوٹ کر آئی شام کی عورتوں کو قریب بلایا ارے ابھی شام کی عورتوں میں پیاسی رہی تم سے پانی میں نے طلب نہیں کیا میں بھوکی رہی میں غذا کا سوال نہیں کیا میں نے سر پہ چادر نہ تھی میں نے تم سے چادر طلب نہیں کی اب جا رہی ہوں یہ ایک خواہش ہے میری اس پر عمل کرنا ارے یہ حسین کی بیٹی اندھیرے سے بہت گھبراتی ہے اگر اندھیرا چھا جائے تو ایک چراغ سکینہ کی قبر پہ جلا دے सब मिलके सलाम करें इमाम का, सलाम अला अल हुसैन व अला अली इब्न अल हुसैन व अला औलाद अल हुसैन व अला असहाब अल हुसैन, मातम हुसैन।